इसके बाद दूसरी चीज़ जो उम्मत मुस्लिमा की कामयाबी की है और दुश्मनों की साजिशों से उसको बचा सकती है, उसका तذکرہ अगली आयत में है। फरमाया, वातसिमू बिहब्लिल्लाहि जमीया, और अल्लाह की रस्सी को मजबूती से थाम लो। वला तफर्रकू, और तफर्क़े में ना पड़ो। और वस्कुरू नेमत अल्लाही अलैकुम, और याद करो अल्लाह की वो नेमत जो तुम पर है। क्या है वो नेमत? इस कुन तुम आदा अन, जब तुम दुश्मन थे। फिर क्या हुआ? फअल्लफ़ बैन कुलूबिकुम, फिर उसने उल्फत पैदा कर दी तुम्हारे दिलों में। इसका असर क्या हुआ? फसबख तुम भी नेमत ही इखवाना, तुम उसकी नेमत से भाई भाई बन गए। और क्या हालत थी तुम्हारी? वकुन्तुम अला शफा खुफ्रतिम मिनन नार, और तुम आग के घड़े के किनारे पर थे, यानी जहन्नुम के, दोजख के। फन कज़कुम मिनहा, तो उसने बचा लिया तुमको इससे। किसने? अल्लाह ने। कज़ालिक युबय्यिनुल्लाहु लकुम आयातिही लअल्लकुम तहतदून, इसी तरह अल्लाह बयान करता है तुमसे अपनी आयतें ताकि तुम हिदायत पा जाओ। इस एक आयत में पिछली आयत के साथ साथ उम्मते मुस्लिमा को दुश्मनों की साजिशों से बचने के जो तरीके बताए गए, पहला तरीका अल्लाह से इतना डरना जितना डरने का हक है। कब तक डरना? मरते दम तक डरना। कोई वक्ती तकवे की बात नहीं, कोई ये नहीं कि रमज़ान आए तो डरे और चले गए तो छूट गए। इसी तरह जो दूसरा सुनहरी असूल दिया गया वो क्या है? वा तसीमो, और पकड़ लो। ए तसाम क्या है? मजबूती से पकड़ना। असल रूट इसका है आइन स्वात मीम असमा, इसी से लफ्ज़ इसमत भी है, या असमत, असमा या सीमो, किसी चीज़ को बचा लेना। तो एहतसाम में चूंकि ता आ गई, और अरबी में जब किसी लफ्ज़ के असल लफ्ज़ों के अंदर ता का इजाफा हो जाता है तो ये शिद्दत की अलामत होती है, यानी उसमें ज़्यादा अल्लाह ताला ने बात को खोल के बयान कर दिया कि देखो बहुत ही मजबूती से पकड़ो। क्योंकि पकड़ने के मुख्तलिफ दर्जे होते हैं ना। एक वो है जो आप दो उंगलियों के पोरों के साथ ब्रेड का एक स्लाइस पकड़ते हैं, और एक वो पकड़ना होता है कि आप किसी को इस फीलिंग के साथ पकड़ते हैं कि ये चीज़ मेरे हाथ से ना चली जाए। तो अल्लाह ताला कहते हैं कि तुम पकड़ो। कैसे पकड़ो? ढीला ढाला, पोलाइटली पकड़ो। हाँ, ऐसे पकड़ो कि बार बार हाथ से फिसल फिसल जाए? नहीं, ऐसे नहीं पकड़ो, बल्कि कैसे पकड़ो? जैसे पकड़ने का हक है। अल्लाह के नबी सल्लम ने इसी से मिलते जुलते अल्फाज एक रिवायत में भी इस्तेमाल किए। आपने फरमाया कि लोगो, मैं तुम्हें एक ऐसे दीन पे छोड़ के जा रहा हूँ जिसकी रातें भी सुबह की तरह रोशन है, यानी हर चीज़ क्लियर है। ये ना कहना कि दीन की कोई बात अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने खोल के नहीं बयान की। और आपने फरमाया कि तुम इस दीन को अपनी कुचलियों से पकड़ लो। कुचलियाँ क्या होती हैं? ये दांत जहाँ दाढ़े होती हैं। सामने के दांतों से आप किसी चीज़ को पकड़ें या खोलने की कोशिश करें तो दांत टूट सकते हैं, कमज़ोर होते हैं। लेकिन ये साइड के दांत जो होते हैं ये बहुत मजबूत हैं। तो आपने कहा कुचलियों के साथ इस दीन को पकड़ो। एक जगह आता है कि आपने फरमाया कि तरक तु फीकुम अमरैन, मैं तुम्हारे बीच में दो चीज़ें छोड़ के जा रहा हूँ। लन तदिल्लु, हरगिज़ नहीं तुम गुमराह होगे। मा तमस्सक तुम बिही मा, जब तुम मजबूती से पकड़ लो इन दोनों को। और वो क्या है? किताब अल्लाही व सुन्नति रसूलिही। अब ये बात समझ आ गई कि इत्तेसाम लफ्ज़ में मजबूती से थामना है। किसको थामना है? बी हबलिल्ला, हबलिल्ला को, अल्लाह की रस्सी को। हबल का लफ्ज़ जो है हा बा लाम से है। इसका लफ्ज़ी माना अगर आप देखें, यानी इस आयत से इसको हटा के देखें, तो हबल अरबी में रस्सी को कहते हैं, रोप के मानों में। लेकिन हबल का मानी क्या है? वो चीज़ जो मकसद तक पहुँचने का सबब हो। यानी एक मकसद है आपका, एक एम है, आप वहाँ पहुँचना चाहते हैं। वहाँ पहुँचने के रास्ते में जो भी मीन्स आप इस्तेमाल करते हैं, जो ज़राए इस्तेमाल करते हैं, वो हबल है। अरबी ज़ुबान में वो मसल्स जो गर्दन को कंधों से मिलाते हैं उसको भी हबल कहते हैं। وہ جو اسٹرانگ پٹھے نا اگر ہم اپنی گردن کو دیکھیں اور شولڈر کے ساتھ ملتے ہیں ہمیں پتہ بھی نہیں چلتا اور ہم ہاتھ حرکت میں لے آتے ہیں اور اس سے ہمیں تکلیف نہیں ہوتی، تو یہ بھی اسی لفظ سے استعمال ہوتا ہے. اسی طرح عربی زبان میں حبل کا معنی عہد کے معنوں میں بھی آتا ہے، والحبل العہد، کیونکہ عہد بھی دو کے بیچ میں ہوتا ہے، کوئی ایک کام کرنے کی نیت ہوتی ہے اور ایک سرا عہد کا ایک شخص کے ہاتھ میں ہوتا ہے اور دوسرا سرا دوسرے کے ہاتھ میں ہوتا ہے. تو آپ نے دیکھا کہ حبل لفظ میں دو کو ملانے کا معنی آ رہا ہے، ہر وہ چیز جو دو کو ملا دے. اب یہاں چونکہ بھی حبل اللہ ہے تو پتہ کیا چلا کہ وہ چیز مضبوطی سے پکڑ لو جو تمہیں اللہ سے ملا دے. کس چیز سے؟ نعوذ باللہ، اللہ کے ساتھ کوئی جسمانی اتصال کی بات نہیں، اس سے مراد ہے کہ اللہ کے حکموں سے تمہیں جوڑ دے. اور یہ کیا ہے؟ اگر عقل سے پوچھیں گے تو بھی وہی جواب ملے گا جو مفسرین نے دیا اور مختلف لوگوں نے جنہوں نے ان آیات کی تفسیر کی، جیسے ابن عباس رضی اللہ عنہ اور اسی طرح کے دوسرے مفسرین، وہ کہتے ہیں کہ حبل اللہ سے کیا مراد ہے؟ کتاب اللہ، اللہ کی کتاب، کیونکہ ہوا حبل اللہ، یہ اللہ کی رسی ہے. کون سی؟ حبل اللہ الممدود من السماء الى الارض، یہ اللہ کی وہ رسی ہے جو اللہ نے آسمان سے لٹکائی زمین کی طرف. ٹھیک ہے، کیا پتہ چلا کہ اللہ تعالیٰ کی ذات آسمان پہ ہے، اس نے لوگوں کو زندگی گزارنے کا ایک طریقہ دیا. اب کوئی تو صورت ہونی تھی نا کہ جس کے ذریعے سے وہ مرضی یا وہ طریقہ لوگوں کو بتایا جائے. ایک طریقہ کیا تھا کہ اللہ تعالیٰ ہر ایک بندے کو خود بتاتا؟ یہ ممکن نہیں، کیونکہ جس کو اللہ بتا دے پھر وہ نافرمانی نہیں کر سکتا. اس کے لیے ضرورت ہوئی کہ کہیں یہ ساری باتیں نوٹ کر دی جائیں، چاہے اس کو بول کر، چاہے اس کو بات میں ریٹن فارم میں انسانوں تک پہنچا دیا جائے. چنانچہ اللہ تعالیٰ نے ہر دور میں انسانوں کی ہدایت کے لیے وحی کے ذریعے سے چنے ہوئے انسانوں کے ذریعے اپنا پیغام انسانیت کو دیا. ایک طرف اللہ کی ذات، بیچ میں وہ کلام ہے، دوسری طرف رسول ہوتا ہے، اور رسول کا ڈائریکٹ تعلق جو ہے وہ اپنے وقت کے لوگوں سے ہوتا ہے. بات کیا واضح ہوئی؟ اللہ کی مرضی جو رسول کے ذریعے سے اللہ کی نازل کردہ شریعت کے ذریعے سے ہم تک پہنچے، وہ ہے حبل اللہ. سمپل سی بات ہے، آپ کسی کو کچھ کہنا چاہتے ہیں، یا تو آپ فون کر کے کہہ دیتے ہیں یا لکھ کے دے دیتے ہیں. خود وہاں تک نہ پہنچ سکیں تو پھر دوسروں میں سے کسی شخص کو چن لیتے ہیں اور وہ آپ کی بات اسی طرح سے دے دیتا ہے. کیا پتہ چلا کہ واتصموا بحبل اللہ، اللہ کی رسی کو پکڑ لو، یہاں اللہ کا دین بھی مراد ہے، پوری شریعت آ گئی. گویا کہ یہاں اللہ تعالیٰ نے شریعت کو ایک رسی سے تشبیہ دی. اور لوگ جانا چاہتے ہیں بلندیوں پہ، تصور میں لائیں ذرا، ماؤنٹین کلائمبنگ کی ہوگی کبھی، اوپر ایک شخص کھڑا ہوتا ہے، وہ ایک رسی ڈالتا ہے، مضبوطی سے اوپر سے پکڑ لیتا ہے، اور دوسرے کو اس رسی کے دوسرے سرے پہ ایک گول سا رنگ بنا ہوا جس کو وہ گانٹھ لگا کے یا کبھی کبھی ایک ایکسٹرا رنگ کے طور پہ نیچے پھینکتا ہے، اور نیچے والا شخص اس گول چیز کے اندر ہاتھ ڈال لیتا ہے. اور اس طرح جب اوپر سے کچھ لوگ اس کو کھینچتے ہیں، بعض چرخی کے ذریعے، آپ مثال لے لیں کنویں میں سے پانی نکالنے کو، اوپر سے رسی ڈالی جاتی ہے، نیچے ڈول ہوتا ہے، جو چیز اس میں آ جاتی ہے اوپر سے کھینچے تو اوپر چلی جاتی ہے. اب ہم سب کے لاشعور میں یہ چیز موجود ہے، اور یہ ہماری ضرورت بھی ہے کہ ہم بلندیوں کا سفر کریں. انسان اس زمین کے لیے نہیں بنا، ہم آسمانوں پہ جانا چاہتے ہیں. آدم علیہ السلام جب جنت سے نکالے گئے اور پھر اس کے بعد اللہ تعالیٰ نے ان کی توبہ قبول کر دی، تو انہوں نے یہی خواہش کی تھی کہ اللہ تعالیٰ اب دنیا میں سے واپس اوپر لے جا. تو اللہ تعالیٰ نے کیا کہا تھا؟ قُلْ نَهْبِتُوا مِنْهَا جَمِيعًا فَإِمَّا يَأْتِيَنَّكُمْ مِنِّي هُدًى ف فمن تبی ہدایا فلا خوف علیہم ولا ہم یحزنون. کہ آدم اب نہیں، اب آپ دنیا میں رہیں گے، پھر میری طرف سے ہدایت آئے گی، کتابیں آئیں گی، نبی آئیں گے، یعنی آسمان سے اب ایک رسی پھینکوں گا، انبیاء کے ذریعے سے وہ آپ تک پہنچے گی، پھر جس نے اس رسی کو تھام لیا تو اس کو کوئی خوف اور کوئی حزن نہیں ہوگا، کوئی غم نہیں ہوگا. تو وہ جو رسی، جو ہدایت کی رسی آسمان سے پھینکنے کا وعدہ آدم علیہ السلام سے کیا گیا تھا، ہر دور میں اللہ تعالیٰ نے اس کو اپنے دور کے نبی کے ذریعے سے آسمان سے نیچے پھینکا. تو گویا کہ رسی کے ساتھ ایک رنگ کا تصور آتا ہے. چلیں، ایک بندہ تو اس رسی کو پکڑ کے اوپر جانا چاہتا ہے. اب ذرا سوچئے، بہت سارے لوگوں کو اوپر جانا ہے، آپ اکیلے نہیں ہیں، بہت سارے لوگوں کو آپ نے ریسکیو ٹیم کے ذریعے سے ڈوبتے ہوئے دریا میں سے یا سمندر میں سے نکالنا ہے. لنگر جو ڈالا گیا وہ ایک تھا، روپ ایک تھی، اس کے ساتھ بڑا سرنگ تھا، 10-12 لوگ نیچے پانی کی تہہ میں ڈوبنے والے تھے. ان کو کیا کہا جاتا ہے؟ تم سارے آؤ اور اس رنگ کو پکڑ لو. امیجینیشن میں آ رہا ہوگا. اب جب سب اس ایک رسی کے قریب جائیں گے، اگر سیدھی ایک رسی ہوتی، اگر کوئی دے مجھے ایسی چیز جو آپ تصور میں لے آئیں اپنے، سیدھی ایک رسی ہوگی تو اس کو کیسے پکڑیں گے؟ کوئی ڈوری دیں تاکہ میں آپ کو ذرا پریکٹیکل کر کے دکھاؤں کہ کیسے. یہ سہایا پی لائیے، جیت دیجئے. اب دیکھیے کہ جب ہم قرآن پاک کی آیات کو اپنے تصور کی مدد سے سمجھ جاتے ہیں نا، تو وہ زیادہ آسان ہوتا ہے. جزاک اللہ خیر. یہ دیکھیے، یہ مثلا یہ ایک رسی ہے نا، اب آسمان سے اللہ تعالیٰ نے اس رسی کو پھینکا ہے. یہ رسی کیا تھی؟ کہ اللہ تک پہنچنے کا ذریعہ. اب اگر اس کا نیچے ایک سر ہے اور نیچے یہاں 10-12 لوگ کھڑے ہیں، ایک پکڑ لے گا نا یہاں سے. اگر آپ دیکھیں ایک دوسرا بھی ہوگا، وہ یہاں سے پکڑے گا. ممکن ہی نہیں رہے گا کہ 2 یا 3-4 لوگ اس کو اکٹھا کر لیں. اب کیا کریں گے؟ عقل مندی کیا ہے؟ آپ اس رسی کو، یہ دیکھیے میں اس کے دوسرے سرے پہ نوٹ لگا رہی ہوں اب اس وقت، جتنی یہ رسی ہے اسی کے حساب سے اب اس کو اب تصور ملا. اب دیکھیے، یہ رسی نیچے پھینکی گئی، نیچے 8-10 لوگ کھڑے تھے، اب زیادہ جگہ بن گئی نا. اس رنگ کے ایک انگلی، یہ دوسرے کی، یہ تیسرے کی، یہ 5 لوگ اس رسی کو پکڑ لیں گے جو اوپر کھنچتی جائے گی. ٹھیک ہے؟ اب آپ یہ سوچیں کہ یہ رسی کا یہ جو روپ ہے نا، آپ اس کو جتنا بڑا کرتے جائیں گے اتنا نیچے سے اوپر جانے والے لوگوں کی تعداد میں اضافہ ہوتا جائے گا، اتنا ان کے لیے مشکل کم ہوگی اور وہ اوپر چلے جائیں گے. اتنی بات کلیئر ہے؟ اس کا جو لوپ ہے نیچے کا، اس کو اور بڑا کیا تو اب ممکن ہے نا کہ اس میں 10 انگلیاں آ گئیں یا 8 آ گئیں. اب یہ جو روپ ہے نا، یہ گول سرا جو ہے نا، یہ ہے بحبل اللہ جمیع. تعصب میں مت پڑو، ولا تفرقو، یہ مت کو کہ صرف میں نے اس کو پکڑنا ہے. اللہ نے شریعت کی اس رسی کو اتنا وائڈ کر دیا کہ ہر بندہ اس کو پکڑ سکے. دیکھیے کہ ہر انسان کا تقویٰ فرق ہوتا ہے، کسی کا قد چھوٹا، کسی کا قد لمبا، کسی کی طاقت چھوٹی، کسی کی بڑی. اللہ نے ہمیں جو شریعت دی ہے نا، وہ کوئی آمریت والی شریعت نہیں ہے کہ جو میں نے کہہ دیا وہ ٹھیک ہے، جو میرے مسلک کی بات ہے وہ سچ ہو گئی، اور جو بات میں نے سمجھ لی یہ دین میرا اور صرف مجھے جنت میں جانا ہے. ہاں، جو یہ چاہتے ہیں نا کہ صرف میں جنت میں جاؤں، وہ تو کہتے ہیں اس رسی کو اتنا چھوٹا کر دو کہ ساری نوٹس کھول دو اور دیکھو کافی ہے نا، یہ نیچے بس میری انگلی آ گئی، کھینچو اس کو. یہ کون لوگ ہیں؟ تنگ نظر، تنگ سوچ لوگ، جو لوگوں کو یہ تاثر دیتے ہیں کہ تم بھی غلط، تم بھی غلط، تم بھی غلط. دیکھیے اگلی آیتوں میں ہم پڑھنے والے ہیں کہ اللہ تعالیٰ مسلمانوں کو کہتے ہیں کہ امت مسلمہ، تمہارا کام کیا ہے؟ کہ تم لوگوں کو خرجت للناس تامرون بالمعروف وتنہون عن المنکر. یعنی امت مسلمہ کو جو منہج دیا گیا ہے وہ کیا ہے؟ کہ زیادہ سے زیادہ لوگوں کو اکٹھا کرو اور اللہ کی جنت میں لے جاؤ، ان کو اسلام میں لاؤ. آج کے دور کا مسئلہ کیا ہو گیا کہ سب کو نکال دو، تم بھی کافر، تم بھی جہنمی، تم بھی فلاں، تم بھی، تم بھی، تم بھی، تم بھی، اور میں اور میرا فرقہ. اسی لیے اللہ تعالیٰ نے کہا ولا تفرقو، اعتصام بحبل اللہ جمیعا کا جو لا محالہ نتیجہ نکلتا ہے وہ کیا ہے؟ کہ یا اگر آپ یہ اعتصام بحبل اللہ جمیعا کو آسان کرنا چاہتے ہیں، इसको अपनी जिंदगी में लाना चाहते हैं तो इसके लिए आपको तफरकों से अपने आप को दूर करना पड़ेगा। जितना कोई तफरकों में बढ़ता है, मसलन ये मुमकिन था ना, दोबारा देखिए इसको, इस एक की बजाय 8-10 रस्सियां फेंक लगा दी जाती। आप कहते हैं कि ये एक लूप के अंदर इतनों की शराकत ये गलत है, इतनों में हाथ जा रहे हैं, देखे पीछे करो ना, तुम्हारा हाथ चुभ रहा है, देखो तुम्हारी उंगली है, पीछे करो पीछे करो। इसकी बजाय क्या बेहतर नहीं था, अल्लाह ताला ने इतना बड़ा आसमान जो बनाया है, इतने सितारे जो बने हैं, इतनी रस्सियां लटका देता। अगर दुनिया में बिलियंस में मुसलमान है, बिलियन रस्सियां लटका देता, चले उनमें कुछ ना कुछ हम ख्याल होंगे, ऐसा करें कि लाखों रस्सियां आसमान से लटकी होती, मजे से लोग चढ़ जाते, पॉसिबल था। मसलन इसको मैं यूं महसूस कर रही हूं कि आप खाने का दस्तरखान बिछाते हैं, अब 20 लोग खाना खा रहे हैं, एक तरीका कार क्या होता है, एक बहुत बड़ा थाल बीच में गोल रख दिया जाए और 20 लोग उसके इर्द गिर्द बैठ के खाने लगे, लेकिन इसमें दूसरे को बर्दाश्त करना पड़ता है, उसका हाथ आपके हाथ से लग सकता है, मुश्किल होती है। फिर कुछ लोग कहते हैं नहीं, ऐसा करते हैं कि इस 20 लोगों में हम 3 या 2 थाल रख देते हैं, लेकिन कुछ जैसे हम जैसे माशाल्लाह के 20 में 22 प्लेटें रखेंगे, एक एक हर एक के आगे और 2 फिर बीच में एक्स्ट्रा, ना तुम मुझे छुआ ना मैं तुम्हें छू, मेरा बच गया वो फीकेगा, तुम्हें भूख लगी हुई, तुम भूखे थे, खाना ख़त्म है, रहो भूखे, हम मिल के नहीं खाएंगे। दुनिया में ये चल सकता है। अब अगर अल्लाह ताला ने दुनिया से मुख्तलिफ ओपिनियन की चीज़ें या मुख्तलिफ ज़राए से जन्नत में पहुँचने का रास्ता दिया होता तो ये बड़ा आसान तरीका था कि हर मुल्क में एक रस्सी होती, हर बंदे की एक सोच होती। रस्सी एक है, फिर देखें ऊपर से सिरा एक था। आज लोग कहते हैं कि नहीं वे भी ठीक तो ये भी ठीक तो तुम भी ठीक तो मैं भी ठीक, चारों ही ठीक, पांचों ही ठीक, छह ही ठीक, जो कर लो बस आगे जाओ। नहीं, ऊपर सोर्स एक है। अकलमंदी का तकाजा क्या है कि इस एक सोच के नीचे चाहे तो लूप बड़ा कर लो, एक और भी तरीका हो सकता है। मसलन ये रस्सी ऊपर से एक थी ना, तो यहां से आप इसके साथ को फिर 10-15 डोरियां बांध दें, कोई भी मुमकिन तरीका कर ले, लेकिन तड़प ये पैदा कर ले कि अल्लाह के बंदे जन्नत में पहुंच सके। जो लोग तासुब बरतते हैं, जो छोटी सोच के होते हैं, जो खुद के लिए जीते हैं, जो अपने आप के लिए जीते हैं ना, वो फिर इस रस्सी से दूसरों को फायदा उठाने नहीं देते, फिर जुबानें जहर उगलती हैं, फिर एक दूसरे के खिलाफ इस तरह की बातें होती हैं कि लोग किसी को बर्दाश्त नहीं करते, फिर वो दुश्मनों को तो प्यार और मोहब्बत की निगाहों से देखते हैं और अपनों को ऐसे देखते हैं कि जैसे इनको कच्चा खा जाए। ये देखिए लफ्ज ए तसमत है ना, तो इसमें लफ्ज इसमत छुपी हुई है। अल्लाह ताला बरताते हैं कि देखो खुदा के लिए अपनी इसमत की हिफाजत करो, आपस में लड़ लड़ के मुसलमान मुसलमान की बुराई करके अपनी इज्जत को खराब ना करो। यानी जब भाई भाई से लड़ता है ना तो बेइज्जती दोनों की होती है, कोई एक को नहीं बुरा कहेगा, कुछ उसको बुरा कहेंगे कोई उसको कहेंगे, और कुछ तो बहुत सारे ऐसे होंगे जिसके सामने जाएंगे दूसरे को उसके सामने बुरा कर देंगे। जब दो लोग लड़ते हैं ना, चाहे वो शौहर बीवी हों चाहे भाई भाई हों, दुश्मन हमेशा खुश होते हैं। अल्लाह ताला फरमाते हैं छोड़ो इन बातों को, ना पढ़ो, मत ऐसी बहसों में पढ़ो, तुम वो काम करो कि इस शरीयत के दायरे में रहते हुए दूसरों को ले लो। नतीजा क्या होगा कि तुम अल्लाह के पास पहुंच जाओगे। और देखिए ये आयतें उस वक्त नाजिल हो रही हैं कि जब मदीना की छोटी सी बस्ती टुकड़ों में बटी हुई थी, औस फिर खजरज, फिर उसके बाद उनके आगे से डिवीजन थे। मक्का में जो कुरैशी थे उनको अपने कुरैशी होने पर फ़ख्र था, खजरज कहते थे हम खजरजी हैं, दौलत वाले हैं, अमीर हैं, वो फ़ख्र वाले थे, औस कहते थे हम किससे कम हैं। नतीजा क्या हुआ कि टूट फूट शुरू हो गई। अल्लाह ताला कहते हैं ज़रा याद तो करो, वस्कुरू नेमत अल्लाही अलैकुम, अल्लाह की वो नेमत तो याद करो जो तुम पे थी। ये कौन सी नेमत थी? इस कुन तुम आदा, जब तुम दुश्मन थे। अदूब की जमा है आदा, आइन दाल वाओ इसका रूट है, और ज्यादती करने को भागने को कहते हैं, और दुश्मन से इंसान हमेशा दूर भागता है, इसलिए यहाँ लफ्ज इस्तेमाल हुआ अदूब का। अल्लाह ताला कहते हैं ज़रा याद तो करो, तुम थे क्या? हर वक्त तो तुम लड़ते भिड़ते थे, फिर क्या हुआ? फअल्लफा बैना कुलूबिकुम, उसने उल्फत डाल दी तुम्हारे दिलों में। हमजा लाम फा, बड़ा खूबसूरत लफ्ज है। देखिए उर्दू में भी ये लफ्ज़ इस्तेमाल होता है ना, उल्फत का, लव मोहब्बत केयर सॉफ्टनेस डाल दी। अल्फ भी इसी से, कहाँ पढ़ा आपने अल्फ की एक बदली हुई शक्ल पढ़ी आप लोगों ने? जी आप बताएं। शाबाश, वहुम उलूफ, उलूफ अल्फ की भी जमा है, हजारों हूँ। अब अल्फ हजार है और यहाँ हम अल्फ उल्फत को कह रहे हैं, क्या पता चलता है, कोई रब्त बन रहा है? वो थाउजेंड्स की बात है, वहां तो गिनती चल रही है और यहाँ मोहब्बत की बातें हैं। जी आप बताइए। आपने एक उर्दू का मुहावरा सुना है कि जुबान शीरी मुल्क गिरी, ये उर्दू का नहीं है, ये फारसी का। कहते हैं कि जिसकी जुबान मीठी होती है ना, वो सारे मुल्क को घेर लाता है। उल्फत के जरिए आप हजारों को भी ले आएंगे और नफरतों के जरिए, नफरा कहते हैं भागने को, दूर कर देंगे लोगों को। आज हमने हजारों को भागने पे तो मजबूर कर दिया, लेकिन अपनी तरफ बुलाने पे मायल नहीं कर पाते। जहां उल्फत होगी ना, वहां हजारों होंगे। जितने मर्जी इख्तलाफात हो, जब तक दिलों में इख्तलाफ नहीं आता ना, लोग जमे रहते हैं। सहाबाए कराम में भी इख्तलाफ राय हुआ, लेकिन दिलों में दूरी नहीं थी। इख्तलाफ नमाज के मसले में हो सकता है, इख्तलाफ जिंदगी गुजारने के तरीकों में हो सकता है, सब चलेगा, कुछ मसला नहीं होगा। मसला कब होता है? जब दिलों में फूट पड़ जाती है। आप एक अपने जिस्म को देखें, इख्तलाफात का मजमू है। आपकी पांच उंगलियों में कितना फर्क है, ये गोल है, ये लंबी है, ये घूमी हुई है, ये सीधी है। हाँ, आपकी आंखें देखती हैं, आपके कान सुनते हैं, क्या ये इख्तलाफ नहीं है? आप कहें कि सारा जिस्म देखे, कान भी देखे, आंखें भी देखे, नाक भी देखे, तो काम चल सकता है। दिल धड़कता है, मैदा खाना हजम करता है, इख्तलाफ नहीं है? इख्तलाफ के साथ भी बंदा जी सकता है। इस पूरी कायनात के अंदर इख्तलाफ देखिए, अल्लाह ताला तो खुद कहते हैं वख्तिलाफ लैली वन नहार, रात और आने जाने के बीच में उसके इख्तलाफ में निशानियां देखो। रात ठंडी है, दिन गर्म है, रात काली है, दिन सफेद है, एक लंबा होता है तो दूसरा छोटा है, ये तो ऑपोजिट है। ये कायनात तो यही सिखा रही है कि मुख्तलिफ किस्म की चीजों को एक साथ रख के देखो। आप सिर्फ अपने खाने के टेबल को देख लें तो बात समझ जाएंगे, आपके खाने के टेबल पे इख्तलाफ नहीं होता। क्या सारी मीठी चीजें हो सकती हैं? खा सकते हैं? एक दिन खाने के टेबल पे आप सिर्फ मीठी चीजें रखें और कहें खाओ, कोई नहीं खाएगा। और आप बीसियों नमक मिर्च मसाले वाली चीजें रख दें, आखिर में क्या कहते हैं, मीठा किधर है? एक दिन आप 10 किस्म का मशरूब रख दें अपने टेबल पे, भूख उतरेगी? आप 10 किस्म के खाने रखें और पीने की चीज ना रखें, इख्तलाफ तो खूबसूरती है। आप खाना पकाते हैं उसमें सब्ज धनिया क्यों डालते हैं? खूबसूरत लगता है आपके ब्राउन खाने के ऊपर, खुशबू तो आएगी, शक्ल भी अच्छी लगेगी। ये जो इख्तलाफात आज उम्मत को दीमक की तरह चाट रहे हैं ना, ये आज की बात नहीं, असल में अभी तो हम आयत को पूरा गो थ्रू कर रहे हैं एंड तक, फिर इसके ऊपर बात करेंगे कि अल्लाह ताला कह रहे हैं मदीना वालों, तुम सोचते नहीं हो, तुम थे क्या? तुम तो छोटी छोटी बातों पे लड़ते थे, तुम तो छोटी छोटी बातों पे एक दूसरे की जान लेने के लिए तैयार हो चुके थे, तो अल्लाह ने तुम्हें क्या कर दिया? तुम्हारे दिलों में मोहब्बत डाल दी, उल्फत डाल दी, तुम्हारे नफरतों भरे दिल मोहब्बत भरे दिलों में बदल गए। हत्ता के फस बह तुम भी नेमती ही इखवाना, तुम तो उसके एहसान से, उसकी नेमत से भाई भाई बन गए। अल्लाह के नबी सल्लम के दुनिया में आने से पहले अरब की हालत ना गुफ्ता बे थी, आपस में उन्स मोहब्बत शफकत करने वाले इंसानों का मुल्क नहीं रह गया था। वो जगह एक आतिश फिशां का पहाड़ बन चुकी थी, जहां से हर लम्हे बुग्ज और इनाद की आग बरसती थी और दूर दूर तक की वादियों को और आबादियों को जलाकर राख कर रही थी। हर कबीला दूसरे कबीले से लड़ने को तैयार था, जंग करने के लिए तैयार थे। इतने जज्बाती और मुश्तइल लोग थे, इतने बेकाबू थे कि जरा सी बात पे खून की नदियां बह जाया करती थी। एक दफा अगर जंग की आग सुलग पड़ती तो सदियों तक उसके शोले भड़कते रहते थे। औस और खजरत जो दो सगे भाई थे, एक बाप की औलाद थे, उनके बीच में, उनकी कौमों के बीच में एक लड़ाई शुरू हुई, 120 साल तक जारी रही। न किसी की जान महफूज, न किसी का माल महफूज, हत्ता के फिर इस्लाम का बादल आया और रहमत खुदाबंदी बनकर बरसा, और अल्लाह के नबी सल्लम की जात की सूरत में अल्लाह ताला ने अरब के उजड़े हुए दियार में बहार पैदा कर दी। फस बख्त तुम भी नेमती ही अखवाना, फिर अदावत की जगह मोहब्बत आई, वहशत की जगह उनसियत आई और इंतकाम की जगह अफ़्वो दरगुज़र आया, खुदगर्जी की जगह इखलास और एसार आया, اور غرور اور تکبر کی جگہ تواضع اور انکسار نے لے لی۔ یہ وہ انقلاب تھا جس نے عرب کی کایا پلٹ دی، جس کی برکت سے پھر اللہ تعالیٰ نے عرب کے صحرا نشینوں کو دنیا کے امام بنا دیا۔ نہ صرف یہ کہ خود بدلے، انسانیت کا رخ بدل دیا، دنیا کی تاریخ کا رخ بدل دیا۔ یہ وہ لوگ تھے۔ یہ انقلاب کیسے آیا؟ یہ اس بحبل اللہ جمیعاً کو مضبوطی سے تھامنے سے آیا، اور یہ اللہ کے نبی کی تربیت سے آیا۔ یزکیہم کے وعدے پورے ہوئے اور اس طرح دل جڑے، اس طریقے سے بھائی بھائی بنے، اور ذلت اور رسوائی کی پستیوں سے نکل کر ترقی اور عزت کی شاہراہوں پہ گامزن ہونے لگے۔ اللہ نے ان کے ٹوٹے ہوئے دل جوڑے، آج بھی دلوں کو جوڑنے کا یہی نسخہ ہے۔ فَأَلَّفَ بَيْنَ قُلُوبِكُمْ، پھر اس وقت اللہ تعالیٰ نے مسلمانوں کی مدد کی۔ وہاں صحابہ کرام کو خطاب تھا کہ دیکھو، کل تمہارے ساتھ یہ معاملہ ہوا تھا تو تم نے اس نبی کی تربیت میں اپنے آپ کو کیسے جوڑ لیا، کیسے بدل لیا۔ آج بھی قیامت تک کے لیے لوگوں کو یہی نسخہ دے دیا۔ آج اگر سلگتی ہوئی انسانیت کو تم ٹھنڈا کرنا چاہتے ہو تو تمہیں فرقہ واریت کی آگ سے اپنے آپ کو بھی دور کرنا پڑے گا، اور فرقہ واریت کی آگ کو بجھانے کا ایک ہی طریقہ ہے کہ وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ جَمِيعًا، دل بڑے کرو، شریعت کو بڑا کرو، اپنے آپ کو اس دین کے ساتھ جوڑ لو جو اللہ نے بھیجا، انسانوں کی وضع کردہ باتوں تک نہ رکو، اوپر جاؤ۔ دیکھیے دوبارہ پھر اسی مثال پہ آئیے، کوئی شخص اس رسی کو تھام ہی لیتا ہے، یہ لوپ ہم نے بنا لیا نا، اب اس لوپ کو پکڑ لیا، کیا وہ اوپر پہنچ گیا؟ نہیں پہنچا، جب تک وہ اس ایک رسی سے گزرتے گزرتے اوپر نہیں آ جائے گا۔ آپ نیچے سے شریعت کے اندر رہتے ہوئے ہر وہ چیز جو کرتے ہیں جس کی آپ کو دلیل مل جاتی ہے، لیکن اوپر آنے کا راستہ ایک ہی ہے۔ اور یہ اتفاق سے دیکھیں، یہ ڈوری کی بھی نا دو سٹرنگز ہیں، ایک کو قال اللہ اور دوسرے کو قال رسول کہہ لیں۔ کسی کی بھی رائے لیں گے، کسی کا فتویٰ لیں گے، کسی امام کا اجتہاد لیں گے، کسی استاد کی بتائی ہوئی بات بتائیں گے، نو پرابلم۔ دیکھیں نیچے، دیکھیں نا اس کی لڑیاں کرتے جائیں کرتے ہیں، پھننا لگا دیں اس کے نیچے، 100 اس کے اندر ڈنڈیاں لگی ہوئی ہیں، جائیں پکڑیں، کوئی بات آپ کو ملی بس یہ دیکھ لیں کہ یہ جو بھی چیز ہے نا، یہ اوپر سے ان دو میں سے نکلنی ہے۔ ہاں، اب کیس پہ ایکٹیویٹی نہیں بنا سکتے آپ لوگ، ایک پھننا بنا کے آپ اس کے نیچے جتنی رائے، آرا، اقوال، کسی کا کال۔ پھر اس میں ضروری نہیں کہ آپ آئمہ کرام، چار آئمہ کرام کے اقوال لکھیں، آپ سائنس کی بات لکھ لیں، آپ یونیورس کا کوئی فگر، کوئی بھی سرا لے لیں، بس اس کا کرائیٹیرین اس نوٹ کے آگے ہے، اگر ان دو کے ساتھ میچ ہو رہا ہے، سبحان اللہ، آپ تورات کی بات لے سکتے ہیں، آپ بنی اسرائیلی روایت لے سکتے ہیں، ولا تصدقوا ولا تکذبوا، ایس و نیس کہ وہ اسلام کی کسی بیس سے نہیں ٹکراتا۔ اب بتائیے کیا گنجائش ہے ایک دوسرے کے اوپر کفر کے فتووں کی؟ کیا اب انسان یہ کہہ سکتا ہے کہ میں ہی ٹھیک ہوں، میں ہی غلط؟ کیا ناموں میں الجھنے کی ضرورت ہے؟ اوپر وہی پہنچے گا جس نے ان دو میں سے ایک تک اپنے آپ کو رکھا، اور کوئی یہیں خوش ہے، بس میری جماعت، میرا گروہ، میرا کنبہ، میری برادری، اور وہ اس لوپ میں تو گھومتا رہے گا، رہے رہے کسی ایک چھوٹے سے سٹرنگ کو پکڑ کے جم جائے، ادھر آ جائے گا، لیکن اوپر آنے کے لیے جب تک سورس نہ ملے۔ تو سمپل سی بات ہے، کسی امام کا کال لے لیں آپ، کوئی حرج کی بات نہیں، صرف یہ دیکھ لیں کہ قرآن اور سنت سے میچ کرتا۔ آپ کسی مفتی کا فتویٰ لے لیں، کوئی کیو اے سیشن اٹینڈ کر لیں، کہنے والے نے جو بات کہی وہ ان دو میں سے ایک سٹرنگ کے ساتھ جڑتی ہے، بسم اللہ پڑھ کے لے لیں، کوئی حرج کی بات نہیں۔ صحابہ کرام میں ایسا تھا، ان میں اختلاف ہوتے تھے لیکن مخالفت میں نہیں بدلتے تھے۔ ایک جملہ نوٹ کر سکیں تو کر لیں، اختلاف گوارا ہے، مخالفت برداشت نہیں ہے۔ جب تک امت میں اختلاف رہے پھر بھی وہ جڑے رہے، لیکن جب اختلاف مخالفت میں بدل گئی پھر امت بٹی چار ٹکڑوں میں، چار حصوں میں بٹ گئی۔ اختلاف اور مخالفت کو سمجھاتی ہوں آپ کو، کوشش کرتی ہوں۔ آپ روڈ پہ جاتے ہیں، ٹو وے روڈ ہے، کچھ گاڑیاں ادھر سے آتی ہیں اور دوسری لین میں دوسری طرف جاتی ہیں۔ اب کیا ہو رہا ہے، آپ نارتھ سے ساؤتھ سائڈ پہ جا رہے ہیں اور آپ کے پیچھے اور بھی بہت ساری گاڑی ہیں، آپ کے آگے بھی ہیں، کچھ گاڑیاں ساؤتھ سے نارتھ میں جا رہی ہیں، پاسبل ہے کہ نہیں؟ کوئی حرج نہیں، آپ اپنی لین میں، آپ اپنی لین میں۔ بعض دفعہ تو ایک ہی لین میں جانے والی تین روز ہوتی ہیں، एक दो तीन, एक तेज स्पीड वाले हैं, एक स्लो वाले हैं, एक बिल्कुल कम वाले हैं, एक वो हैं जिन्होंने अब एग्जिट लेना है, एक वो हैं जिनको अभी आगे तक जाना है। नो प्रॉब्लम, ये है इख्तलाफ। एक ने अभी पहले एग्जिट से उतर जाना है, दूसरे ने दूसरे पर उतरना है। हर बंदा अपने काम पे जा रहा है, कोई जॉब की नियत से जा रहे हैं, कोई शॉपिंग के लिए जा रहे हैं, कोई किसी की मदद के लिए जा रहे हैं, और कुछ इधर जा रहे हैं। ये है इख्तलाफ, ट्रैफिक का जोर जो है। लेकिन इख्तलाफ मुखालफत में कब बदलता है? जब इधर से आने वाली गाड़ियां इधर वाली गाड़ियों से टकराने लगे कि तुम क्यों उधर जा रही हो, जब मैं इधर जा रही हूं तो सब इधर ही जाएं। मुखालफत नहीं बर्दाश्त ना। रोड जो एक्सीडेंट होते हैं ना, ये मुखालफत होती है। क्लूयन हो गया, गलती लग गई, वो उसकी लेन से क्रॉस करके अपनी में आ गया, या दो आपस में ही जाने वाले भी बहुत दफ़ा टकराते हैं। और हमारे, अल्लाह ताला माफ़ करे, कल्चर में तो ये आप साथ जाने वाले ज़्यादा टकराते हैं, निकलते साथ ही हैं घर से, बीच में आधे रास्ते में फिर कहते नहीं मैं इनके साथ नहीं गुजारा कर सकती, बस नो मोर, हो गया इत्तेहाद, ख़त्म। कोई मकसद होता है वो हासिल हो जाए तो उसके बाद कहते हैं ख़त्म। यानी जब आप कह सकते हैं कि कुछ और मकासद की वजह से इत्तेहाद होते हैं ना, तो लोग थोड़े अरसे के बाद टूट जाते हैं। कितना मारूफ जुमला है, आपने भी मेरे से ज्यादा पढ़ा होगा, फलां जमात के बीच में फूट पड़ गई। सुना है? जैसे सड़क फटती है ना, लोग फट गए। कब्र तो शक होती है, लोगों की जमातें शक होती हैं, और एक जमात से फिर दो निकलती हैं, दो से फिर चार होती है। वो फैब्रिकेट करते करते वो एक पूरी ऐसी चीज बन जाती है, जैसे हमारे लंग्स के अंदर नहीं जाल बिछा होता, ऊपर से एक आर्टरी है। वजह क्या है? क्योंकि उनके बीच के अंदर मकासिद सेम नहीं थे। जब तक सहाबा कराम का दौर था, मुखालफत हुई। मसलन कई मिसालें मौजूद हैं। अल्लाह के नबी के दौर में गज़वे बनू कुरैज़ा के लिए निकलना था, और जल्दी निकलना था। अल्लाह के नबी ने एक पैगाम दिया कि तुम में से कोई शख्स ऐसा ना हो कि जो असर की नमाज तक बनू कुरैज़ा के किलों में ना पहुंच जाए। वो कौन थे? उसको छोड़ दें अभी। बस आपने ये बात कही और अंदर चले गए, हालांकि एक दिन पहले ही दूसरी जंग से आए थे, जख्म खोरता था। इतनी सख्त किस्म की जंग, असाब शिकन, गजवा खंदक, अहजाब, कि जिसमें खंदक खोदी, एक महीने तक हिसार हुआ। लेकिन इनकार की मोहलत कहाँ थी? एक काम से उठे नहीं, दूसरे पे लगा दिया। ये कैसे हुआ? क्योंकि इताद थी, मकसद एक था, कॉज एक थी। किसी का जाती फिगर नहीं था, कि वो एक बंदे का दर्द नहीं था, वो एक उम्मत का दर्द था। और हुआ क्या कि लोग निकल पड़े। अब देखिए, घर से निकले, कुछ फासला था, मदीना में रहते ही थे, अंदर ही थे, लेकिन वॉक करनी थी। हुआ क्या कि बीच में थे, अभी वहां नहीं पहुंचे कि नमाज का वक्त शुरू हो गया, असर की नमाज का वक्त शुरू हुआ। अब क्या करें? अब इख्तलाफ शुरू हो गया। कुछ ने कहा कि भाई नमाज शुरू हो गई है, और नमाज कौन सी? सलातुल वुस्ता। और अल्लाह ताला तो कुरान पाक में कहता है, एक हदीस में भी आता है, और खुलासा यह कि नमाज अपने वक्त पे पसंदीदा है। उन्होंने कहा कि हम तो नमाज पढ़ने लगे हैं, बाकी रह गई अल्लाह के नबी की बात। तो उन्होंने तो ये कहा था कि तुम जल्दी निकल जाओ, मुराद ये थी कि देर ना करो, आपका ये मकसद नहीं था कि नमाज कजा करो। उन्होंने पढ़ ली। दूसरे थे, उन्होंने कहा कि नहीं भाई, ये नहीं हो सकता, अल्लाह के नबी ने कह दिए कि नमाज वहां पढ़ना, तो बस नमाज, अब नमाज का हुक्म किसके जरिए मिला? नबी से मिला, हम तो वहीं जाके पढ़ेंगे। उन्होंने नहीं पढ़ी, और थोड़ा सा डिले किया, जब वहां पहुंचे तो वहां पहुंच के पढ़ ली। अब देखिए कितना बड़ा इख्तलाफ है। आज के दौर में देखे तो वो बनू कुरैजा के तक जाना तो दूर की बात है, आपस में लड़ रहे होते, शिकायतें लगाते हैं, देखा ये ऐसा है, ये ऐसा है। खैर, मामला निपटा। जब बाद में अल्लाह के नबी तक बात गई, इन्होंने ये किया, उन्होंने ये किया, क्या किया होगा आपने? डांटा होगा? नहीं, आप खामोश रहे। भाई एक ने लफ्जों पे गौर किया, दूसरे ने उसकी मुराद को समझा। बीसियों मिसालें मौजूद हैं, जहां अल्लाह के नबी की बात आ जाती थी, सहाबा खामोश, क्योंकि कमांड एक थी, सोर्स एक था, एक के साथ जुड़ना मकसद था। अल्लाह के नबी की जिंदगी में तो जो हुआ, उसकी तो बीसियों मिसालें, इस पे पूरा एक लेक्चर मौजूद है अल्हम्दुलिल्लाह, अगर आप फायदा उठाना चाहें तो। लेकिन आप देखिए कि जब तक अल्लाह के नबी के सामने बात नहीं आई होती थी ना, दो झगड़े होते थे, और झगड़ा ऐसा नहीं होता था जो आज का। जो ही अल्लाह के नबी के पास आते थे, जो आपने कह दिया ठीक है जी, जो आपने कह दिया ठीक, एक लफ्ज़ नहीं बोलते थे, कभी नहीं कहते थे आप इसको बहुत फेवर करते हैं, आप फेवरेटिज्म का शिकार है, मेरे साथ तो ज्यादती होती, नेवर। जो लोग अपनी जात में जीते हैं ना, वो ऐसी नेगेटिव सोच रखते हैं फौरन भी, और जिसकी गलती होती थी वो हाथ उठा लेता था, मुझे माफ कर दो अल्लाह, तू भी माफ कर दे, मैंने ज्यादती कर दी, मेरे से गलती हो गई। लेकिन बात पे खामोशी थी, चले, जब लीडर सामने होता है ना फिर तो बहुत आसान है, चलो जी पूछ लेंगे। ऐसे जैसे आप माँ बाप होते हैं ना, घर में माँ बाप हैं, दो लड़ने वाले बच्चे हैं, माँ बाप सुलह कराते ही रहते हैं, चेक करते हैं किसकी गलती है, चलो भाई से माफी मांगो, चलो बहन को प्यार करो, करते रहते हैं आप सारा दिन घरों में। लेकिन जब माँ बाप घर पे नहीं होते, या खुदा ना खास्ता जिनके माँ बाप चले जाते हैं दुनिया से, फिर क्या होता है, अब मसले होते हैं। अल्लाह के नबी की डेड बॉडी सामने रखी है, पहला इख्तलाफ जो उस वक्त उम्मत में आया, जो उम्मत को फाड़ सकता था, वो अबू बकर और उमर में हुआ था। क्या हुआ था? हजरत उमर ने अपनी तलवार उठा ली, इतना सदमा था अल्लाह के नबी की वफात का। कहते थे अगर किसी ने ये कहा कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम फौत हो गए, तो उमर की तलवार उसकी गर्दन को अलग कर देगी। इतना गम किया, इतना रोए, बर्दाश्त नहीं कर रहे थे। अब आप जरा सोचिए, नबी फौत हुए हैं, लेकिन मोहब्बत के तकाजे हैं, दिल नहीं मानता। और यकीन करें कि जब कोई अपना जाता है और अचानक जाता है, तो दिल नहीं मानता, इंसान नहीं मानता कि मरा। लेकिन कौन उठा? अबू बकर सिद्दीक उठे। क्या कहा? उमर तुम गलत, तुम खराब। कुछ नहीं कहा, वही बेहतरीन तरीका इख्तियार किया जो इख्तलाफात के हल का है। और वो क्या? दलील। हमारा दीन दलील का दीन है। मिंबर पे आए, कुछ नहीं किया, सिर्फ एक आयत पढ़ दी। आगे हमारे सबक में आने वाली है, अगले दूसरे लेसन में होगी, या 2-3 दिन के अंदर आप पढ़ेंगे इंशाल्लाह, कि वमा मुहम्मदुन इल्ला रसूल। मोहम्मद कुछ नहीं थे, मगर वो रसूल थे। और उसके अंदर अल्लाह ताला जो उहद के मौके पे आयत उतरी थी कि अगर मोहम्मद फौत कर दिए जाएं या फौत हो जाएं, तो क्या तुम अपने दीन से फिर जाओगे? इनकलब तुम अला आका भी कुम, अच्छा होते हो तो जाओ। अब ये आयत गज़वे उहद के मौके पे नाजिल हुई थी, और अल्लाह के नबी सल्लम उसके तकरीबन 8-9 साल के बाद फौत हो रहे हैं। बस ये आयत सुनने की देर थी तो तलवार के ऊपर हाथ जो था वो ढीला हो गया। कहा कि आज यकीन, आज पता चला, ऐसे लगा ये आयत आज नाजिल हुई है। अल्लाह तो 8 साल पहले ज़हनी तौर पर तैयार कर चुका है कि इस मोहम्मद ने नहीं रहना। वमा मोहम्मद इल्ला रसूल, जैसे और कद खलत मिन कबल है रसूल, अफ़ई मात औ कतिलन कलब तुम अला आकाबिकुम। अगर ये फौत हो जाए, मर जाए, मार दिए जाए, तो क्या दीन छोड़ दोगे? क्या तुम इस लीडर के लिए आए थे इस दुनिया में दीन की तरफ? तो वो फिर जाए। अबू बकर ने उस वक्त तारीख साज जुमला बोला, और वो क्या था कि मन काना याबुदुल्लाह फ़इन्नल्लाह हय्युन ला यमूत। जो तो अल्लाह के लिए दीन में आया है ना, जो अल्लाह की इबादत करता है, तो वो तो खुश हो जाए कि अल्लाह हय्युन है, ला यमूत, उसको मौत नहीं आएगी। लेकिन वह मन काना याबुदु मोहम्मद, और जो मोहम्मद को देख के दीन पे आया था ना सल्लल्लाहु अलैहि वसल्लम, तो फिर वो कान खोल के सुन ले, फ़इन्न मोहम्मदन कद मात, कि मोहम्मद आज फौत हो चुके हैं सल्लल्लाहु अलैहि वसल्लम। फिर वो आंसुओं में सारा जोश निकल गया, फिर उमर की गर्दन नहीं उठी, फिर फूट फूट के रो, वही अबू बकर उमर रो रहे थे। किस चीज़ ने इख्तलाफ का फैसला किया? कुरान की एक आयत ने। ये पहला इख्तलाफ था जो अल्लाह के नबी की वफ़ात के मौके पे हुआ, डिसाइड हो गया कि फौत हो गए। चलिए अब अगला मसला सुन ले। अब क्या किया जाए कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को गुसल दिया जाए कि ना दिया जाए? उनकी ज़िंदगी में पहली दफ़ा नबी का इंतकाल हो रहा था, और दूसरी बात है दिया जाए तो कैसे दिया जाए, कपड़े उतार के दिया जाए कि ना दिया जाए? यानी आप पढ़ के देखें, हम लोग असल में हवाई बातें करते हैं। किस चीज ने फैसला किया? अल्लाह ही के नबी की बात से पता चल गया कि अल्लाह के नबी को गुसल दिया जाएगा, लेकिन कपड़ों के साथ दिया जाएगा। चले अगला मसला आ गया कि आपकी नमाज जनाजा पढ़ी जाए कि ना पढ़ी जाए, कैसे पढ़े? क्योंकि आम नमाजों में तो हम दुआ करते हैं अल्लाह मगफिर लहु वरहमहु और दूसरी चीजें। अब ये नबी है, अब क्या किया जाए? फिर उसका भी तरीका अल्लाह के नबी के फरमान की रोशनी से आया कि अल्लाह के नबी की डेड बॉडी को रखा जाए, और सारे लोग जो इर्द गिर्द के थे वो थोड़े थोड़े ग्रोहों में आते रहे। 3 दिन तक अल्लाह के नबी की डेड बॉडी रखी रही थी। मंडे को आपकी डेथ हुई थी और बुध तक आपको रखा, लोग आते थे आपकी चारपाई के गिर्द और दुरूद पढ़ के दूसरी तरफ से निकल जाते थे, और फिर दूसरे आते, किसी ने आपकी नमाज नजर नहीं पड़ी। फिर अगला मसला जी, इनको दफन कहाँ किया जाए? इतना बड़ा इख्तलाफ हो सकता था उस वक्त? मक्का वाले कह रहे थे हमें दो, ये हमारा था, जैसे आज हम भी कहते हैं सारी ज़िंदगी बाहर रहेंगे लेकिन फौत होगा तो अपने मुल्क भेजेंगे। मक्का वालों ने कहा हमारे पास जाएगा। मदीना वालों ने कहा नहीं, ये हमारा है और हम बकी के कब्रिस्तान में दफन करेंगे, जिसकी खुशखबरी है। क्या हुआ? एक हदीस की गवाही पे کہ نبی جہاں فوت ہوتے ہیں وہیں دفن ہوتے ہیں، لہذا حجرہ عائشہ میں دفن ہوں گے جہاں آپ کی ڈیتھ ہوئی تھی، آج بھی وہیں ہیں. کون سی چیزیں اختلافات کا فیصلہ کر رہی تھی؟ قرآن اور سنت، کہیں قرآن کہیں سنت، کہیں قرآن کہیں سنت. اگلی بات، اب خلیفہ کون ہو؟ یہ ایک دو چار دن کے اختلافات ہیں صرف، اب کس کو خلیفہ بنائے؟ کیا مہاجرین سے بنے کیونکہ آپ قریشی تھے اور اس وقت میں اس چیز کو بہت اہم سمجھتے تھے لوگ، اور قریش میں سے ہو تو کون ہو؟ دوسری بات ہے کہ کیا آپ کے خاندان کا شخص ہو تو پھر وہ کون ہو؟ اور تیسری بات تھی کہ نہیں جی آپ تو مدینہ میں آ چکے تھے، مدینہ کا کوئی شخص ہو. اب یہ باتیں شروع، کیونکہ عام طور پہ تو وراثت ہوتی ہے، باپ فوت ہوا تو بیٹا وارث بن گیا. کچھ لوگ گدی نشینی کرتے ہیں، دنیا میں ہی کہہ جاتے ہیں ہمارے بعد فلاں ہماری گدی پہ بیٹھے گا. کون آئے گا؟ اللہ کے نبی کا ایک فعل کہ اپنی بیماری کے دنوں میں جب اتنی بھی طاقت نہیں رہی کہ اٹھ کے چل سکے اور کہا کہ مجھے یعنی لے کے چلو باہر، لوگوں کے سہارے، صحابی کہتے ہیں کہ پاؤں کو زمین پہ کھینچتے ہوئے گھسٹتے ہوئے اللہ کے نبی صلی اللہ علیہ وسلم باہر آئے اور جماعت سے نماز پڑھانے کی کوشش کی. یہ حالت ہی آج ہم کہتے ہیں کیا جماعت سے پڑھنی چاہیے مردوں کو، کیا مسجد میں جا کے پڑھیں؟ اندر تھے، مسجد کے ساتھ حجرہ ہے اور وہاں سے گھسٹ کے آ رہے ہیں اور نماز میں شامل ہوئے، لیکن تھوڑی سی دیر کے بعد یعنی آپ کے اندر طاقت نہیں رہی. تو کس کو بلایا؟ ابو بکر صدیق کو بلایا. لوگوں نے کہا اللہ کے نبی نے اپنی زندگی میں اپنے امامت کے مسلح پہ ابو بکر کو بٹھا دیا، اب ابو بکر ہی ہوگا خلیفہ. کوئی مہاجر انصار کا جھگڑا نہیں اٹھا کہ تم مدینہ میں آ کے اب ہمارے سامنے اب ایک مہاجر شخص کو حکمران بنا رہے ہو، قریشی کو نہیں بنا رہے، کچھ نہیں. پڑھتے جائیں گے آپ، پیچھے آتے جائیں، جب تک صحابہ کرام تھے، تبع تابعین تھے، ان کے بعد والے تھے، محدثین کا دور تھا، لوگ بڑے بڑی بحثوں میں مبتلا ہوتے تھے اور صرف ایک حدیث ان کے سامنے پڑھی جاتی تھی اور لوگ خاموش. اتنی ضرورت نہیں تھی لوگوں کے پاس کہ بات ٹھیک ہے، لیکن کیا کریں کہ ہمارا مسئلہ، ہمارا فتویٰ، ہمارا مسلک، ہماری فقہ یہ نہیں تھا. وہ قول کے مقابلے میں حدیث کو مانتے تھے. آج مسئلہ کہاں بگڑتا ہے، سب ٹھیک لیکن قول نہیں چھوڑ سکتے. اب اس پہ بات کریں تو بہت ساری ہو سکتی ہے. میرا دل ہے کہ پورا یہ ٹاپک ہم دیکھ کے پھر اگر اس پہ کچھ بات، کہ آج جو حالات ہیں ہمارے یہ کیا ہیں، اور آپ سوچیں تو اس وقت ہم اپنی ترقی کے راستے میں خود ہی ایک روڑا بن چکے ہیں، اور وہ چار آئمہ کرام جو اپنے آپ کو قرآن اور سنت کی نہیں دو ڈوریوں میں پھروتے تھے، امام ابو حنیفہ رحمہ اللہ علیہ کہہ کے گئے تھے کہ لوگوں میرا کوئی قول اگر تمہیں اس کے خلاف کوئی صحیح حدیث مل جاتی ہے تو اس کو چھوڑ دو، وہ لے لو. میں نے اپنی توفیق کے مطابق بتایا، اس وقت کی بات تھی. دیکھیے جو محدثین کا دور تھا اس وقت حدیثیں اس طرح کمپائلڈ فارم میں نہیں تھی جو آج ہے، مجلد شکل میں نہیں تھیں کہ یہ صحیح بخاری ہے، یہ 9 ولیومز کی ہے، یہ صحیح مسلم ہے، یہ 2 ولیوم ہے، یہ ابن ماجہ ہے، یہ سیاست تک نہیں تھا. یہ تو دین اس طرح لوگوں نے اپنی محنتوں سے جمع کیا ہوا ہے کہ جس کے بعد آج ہمارے تک یہاں پہنچا. نہ امام ابو حنیفہ رحمہ اللہ کی نیت پہ کسی کو شک کرنا ہے، نہ امام شافعی، نہ امام احمد، نہ امام مالک کو رحمہ اللہ، چاروں کا جو مسلک تھا نا وہی آج ہمارا مسلک ہوگا، اور ان چاروں کا مسلک قرآن اور حدیث تھا. اس دور میں جو چیز ان کے سامنے، قرآن اور حدیث کے سامنے آئی وہ لے لی انہوں نے، اور کہہ کے گئے. چاروں کے اقوال موجود ہیں، ابھی چاروں کہہ کے گئے تھے. آج اگر آپ صحیح معنوں میں حنفی بننا چاہتے ہیں نا، تو پھر آپ کو نام حنفی نہیں رکھنا چاہیے، آپ کو امام ابو حنیفہ رحمہ اللہ کی تعلیمات کو سامنے رکھنا ہوگا، امام شافعی رحمہ اللہ کی تعلیمات کو سامنے رکھنا ہوگا، امام مالک اور امام احمد کی. اور یہ چاروں آپس میں دوست اور ایک دوسرے کے استاد شاگرد تھے، اتنی عزت کرتے تھے، ایک دوسرے کی تکریم کرتے تھے کہ اس کی مثالیں آپ پڑھ کے دیکھیں تو امام شافعی رحمہ اللہ جو نماز کے اندر رفع الیدین کے قائل ہیں، جو جمہور کا بھی آج یہی مسلک ہے کہ نماز میں رفع الیدین کرتے ہیں، تو ایک موقع پہ امام ابو حنیفہ رحمہ اللہ کی جہاں قبر ہے وہاں اس شہر میں آئے تو کہنے لگے کہ آج صاحب قبر کی محبت میں کہہ لیں یا اس میں، میں نماز میں رفع الیدین نہیں کر رہا. اب یہ ان کا فعل صحیح تھا کہ نہیں اس کو چھوڑ دیں، یہ اجتہادی معاملہ تھا، اس کو ہمیں نہ کہ، لیکن یہ دیکھیں کہ آپس کے تعلقات کیسے تھے. آج ہمارے کیا تعلقات ہیں دینی جماعتوں والوں کے، آج ہمارے آپس کے گروہوں کے کیا تعلقات ہیں، آج ہماری مسجدوں کے تعلقات کیا ہیں؟ ہم کہتے ہیں کہ مسجد سے چرچ بہتر ہے، کیونکہ وہ ہمارے مسلک کے خلاف بات تو نہیں کرتا نا، کوئی نماز نہیں پڑھتا، کسی کو پرواہ نہیں، لیکن لوگ نماز میں رفع الیدین کر رہے ہیں کہ نہیں کر رہے، اس کی بنیاد پہ ہم مسجد میں اجازت دیں گے نہیں. بھئی قرآن پڑھنا ہے نہیں، کس مسلک سے پڑھانا ہے، کس سوچ سے پڑھانا ہے. جو لوگ مجھے انوائٹ کرتے رہتے ہیں نا مختلف شہروں میں، ان کو تو بڑا ہی اچھا تجربہ ہو جاتا ہے، جن پہ ان کو کہتے ہیں نا وہی پتے ہوا دینے لگے جن پہ تکیہ تھا. جن لوگوں کو بیس کر کے لوگ مجھے کبھی کسی شہر میں انوائٹ کرتے ہیں کہ آئیں، یہاں ایک کلاس ہو رہی ہے، یہاں ایک بہت اچھی مسجد ہے، ہم سب وہاں جاتے ہیں، کھاتے ہیں، پیتے ہیں، یہ وہ، تو ہم سب مل کے آپ کو بلائیں گے. پہلے دن ان کا جوش اتنا ہوتا ہے کہ میں اب سمجھ جاتی ہوں، وہ نہیں سمجھ رہی ہوتی، یہ ہو جائے گا، وہ ہو جائے گا، فلاں مدد کرے گا، وہ کرے گا. میں نے کہا ٹھیک ہے کر لیں. میں کہتی ہوں پہلے ان سے بات کر لیں پھر مجھ سے پوچھیں. پھر جب دوسرا فون ہوتا ہے نا تو آواز تھوڑی ٹون بدلی ہوتی ہے، وہ پاؤں نیچے لگ رہے ہوتے ہیں. میں ان سے تو سنتی ہوں لیکن مجھے پتہ ہوتا ہے کیا ہو رہا ہے ادھر. وہ وہاں گئے تو وہ انہوں نے تو یہ کہہ دیا، وہ گروہ، وہ کہتے ہیں وہ کس جماعت سے ہیں، وہ کس گروہ سے ہیں. یقین کریں کہ لٹرلی کچھ لوگ اپنے ان رویوں کی وجہ سے اپنے لوگوں کو لوز کر رہے ہیں. از اٹ ٹرو؟ جو لوگ کئی سالوں کے ساتھ، کچھ گروہوں کے ساتھ دل و جان سے جڑے ہوتے ہیں نا، آج الحمدللہ جب قرآن کی روشنی سامنے آتی ہے تو ان کا دل کھٹا ہونے والی کیفیت ہے. وجہ کیا ہے کہ تفرقے، ولا تفرقو کا حکم تھا. آج اس پہ کتنی بات ہے، شراب نہ پیو، کہتے ہیں نا لوگ شراب نہ پیو، حرام ہے. اور مثال ہے کہ آگے آپ پڑھیں گے جا کے، اس میں عمر کے بھی سیکھے ہیں کہ تم مثلا جھوٹ نہ بولو، کچھ نہیں. تو کیا یہ لفظ ولا تفرقو، اگر آپ اس کو گرامیٹیکلی دیکھیں تو یہ حکم ہے، نہیں میں آ رہا ہے، لا کے معنی میں کہ تم فرقوں میں نہ بٹو، اختلافات کو ہوا نہ دو. لیکن اس کو ہم حکم کیوں نہیں سمجھتے؟ کوئی پک کا گوشت کھا لے تو ہم اس کو بڑا برا سمجھتے ہیں، اور کوئی غیبت کرے تو ہم اس کو برا نہیں سمجھتے. ہاں، اور ایک ہی حدیث کے اندر باتیں آتی ہیں کہ جو بچہ پیدا ہوتا ہے تو لڑکا اس کے ختنے کرنے، اور اسی حدیث میں آتا ہے کہ مونچھوں کو ترشواؤ. آج کوئی ختنہ نہ کسی کا ہوا تو لوگ مسئلے پوچھتے ہیں، کیا کریں، کوئی کفارہ ہے، کیا دم ہے، کیا اس کا نکاح ہو جائے گا، کیا اس کا جنازہ ہو جائے گا، یہ. اور اسی حدیث میں کہا جائے کہ یہ مونچھوں کی کیا بات ہے، تو آئیں بائیں شائیں. ہاں دیکھیے، پہلے دور کا جو اختلاف تھا نا لوگوں میں، محدثین کے بعد آئمہ کرام کا یا کسی اس کے بعد کے لوگوں کا، یہ علم کا اختلاف تھا، علمی اختلاف تھا. ٹھیک ہے، آج کے لوگوں کا جو اختلاف ہے نا، زیادہ یہ خواہش کا اختلاف ہے. پہلے لوگ ایویڈنسز کی بیسس پہ، یعنی دلائل کی بنیاد پہ اختلاف کرتے تھے. وہ کہتے تھے میرے پاس یہ دلیل ہے. مثلا پیچھے ہم نے پڑھا حج کی بات، من استطاع الیہ سبیلا. ایک کہتا ہے استطاعت میں یہ ہے کہ بندے کے پاس سفر کا خرچ سارا کچھ ہو، ساری چیزیں ہوں. دوسرے امام کہتے ہیں کہ نہیں، اگر کوئی محنتی ہے تو وہ راستے میں بھی کچھ کما سکتا ہے. تو من استطاع الیہ سبیلا میں یہ ضروری نہیں کہ گھر سے سارے پیسے لے کے آؤ، یہ رستے میں بھی کچھ کما سکتا ہے. اب یہ اختلاف ہے نا، علمی اختلاف ہے. ایک کہتا ہے عورت محرم کے بغیر جا سکتی ہے، دوسرا کہتا ہے نہیں جا سکتی. وجہ کیا ہے؟ وہ ایک ایک حدیث کے سامنے رکھتے ہیں کہ عورت جو ہے وہ 3 دن سے زیادہ باہر سفر نہیں کر سکتی، دوسرا کچھ اور لیتا ہے، کوئی کچھ کہتا ہے. یہ علمی اختلاف ہے، یہ علم کی چہمے گوئیاں کہہ لیں. لیکن آج کے دور کا اختلاف خواہش کا اختلاف ہے. جس چیز کو خواہش چاہتی ہے نا، جس کو دل چاہتا ہے، اس کے لیے راستہ نکال لیتے ہیں، پلی نکال لیتے ہیں. اس سو کے کچھ نہیں ہوتا آج کے دور میں، آج کے ملک میں، اس طرح ویسے، یہ وہ، میرے لیے، آپ کے لیے، دس اینڈ دیٹ. نتیجہ کیا نکلا کہ لوگ، آج ہم امت نہیں بنے، ہم بھیڑ ہیں. یقین کریں کہ آج 1 بلین سے زائد مسلمان ہیں دنیا میں، وسائل کی کمی نہیں. دنیا کا سب سے بڑا ملک مسلمان ملک میں شامل ہوگا، چلے سب سے بڑا نہ کہہ لیں لیکن بڑے ملکوں میں مسلمانوں کے ملک شامل ہیں. تیل کی دولت مسلمانوں کے پاس، برین بھی مسلمانوں کے پاس، صرف ایک چیز کی کمی اس وقت دکھتی ہے، اور وہ عزت کی کمی ہے. مغلوبیت کیسے دور ہو کہ جب ہم ذلیل ہو چکے؟ اس کی بڑی وجہ کیا کہ اتحاد کی کمی ہے ہی نہیں. آج وہ اسلام نہیں، آج وہ امت نہیں، آج ہم اپنے آپ کو بس اپنی ذات میں جینا چاہتے ہیں. اللہ تعالیٰ کہتے ہیں اپنے آپ کو رکھو. ایک دوسری بڑی وجہ بھی ہے جو اس وقت امت کو توڑے ہوئے ہے، جو بے حیائی اور بے دینی اور فحاشی جو دوسروں کو لاتی ہیں. اس پہ ایک ٹاپک بھی، اپنی قدر پہچانو، ہو سکتا ہے آپ میں سے کچھ لوگوں نے سنا بھی ہو. اس میں اس بات کو بہت ہی کلیئر سے رکھا एक छोटी सी मिसाल और दे के फिर आगे हम बढ़ते हैं। बस आप देखिए कि आप सब यहाँ स्टूडेंट्स बन के आते हैं, आप सबका एक यूनिफॉर्म रखा जाता है वाइट कलर का और आप सबको वो सीना है। अब जब यूनिफॉर्म की बात कर दी जाती है तो फिर साथ ये भी कंपल्शन लगा दी जाए कि आप सबको जो यूनिफॉर्म बनाना है वो 4 गज कपड़े में बनाना है। अब आप में से कुछ का कद छोटा हो सकता है, कुछ का बड़ा हो सकता है, किसी का जिस्म भारी है, किसी का छोटा है। क्या पॉसिबल है कि सब 4 गज कपड़े में यूनिफॉर्म बना ले? नहीं बनेगा ना। कहा क्या जाएगा कि इसको थोड़ा चाहिए, इसको 4 गज कपड़ा दे दे, इसको 4.5 दे दे, इसको 6 भी दे दे, शर्त ये कि वो सफेद कपड़ा ही हो और वो यूनिफॉर्म की रंग हो। हर बंदे को उसकी जिस्मानी वसत के मुताबिक कपड़ा दे दिया जाएगा, तो क्या ये बुरी बात होगी? और अगर ये पहली शर्त लगा ली जाए कि सबको एक ही जितना कपड़ा दे दिया जाए, तो क्या ये दुरुस्त बात होगी? बस इसको समझ लें, इस्लाम क्या चाहता है? हम सब यूनिफॉर्म में हों। हर बंदा क्या करेगा? फत्तकुल्लाह मस्ततातु, इस्तेतात देखी जाएगी को पढ़ा लिखा है कि नहीं। अब देखिए, एक फहाशी फैलाने वाली औरत है, स्क्रीन पे आती है, मॉडल बनती है, अपने कपड़ों से, अपनी चाल ढाल से मर्दों को लुभाती है, ये उसकी बेहयाई है। दूसरी तरफ आप घरों में काम करने वाली मासियों को देखते हैं जो अपने कपड़ों से बेनियाज होके सर पे पगड़ी उठाए हुए जा रही हैं। वो भी देखा जाए तो अपने कोई हिजाब के ज्यादा तकाजे नहीं पूरे कर रही होती। तो क्या ख्याल है कल इन दोनों का हिसाब अल्लाह ताला के यहाँ एक तरह होगा? उसको उसकी वुस्सत से पूछा जाएगा, उसको उससे पूछा जाएगा। एक जो है वो इंटेलेक्चुअल माइंड है, वो इतना पढ़ा लिखा है, वो बाल की खाल निकाल लेता है, और एक बेचारे को लफ्ज ही नहीं सीधा पढ़ना आता। ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुस्सहा। हम नहीं कह सकते कि जब तक सारे एक जगह होंगे फिर ही बात होगी। अल्लाह ने इतने बारीक हिसाब करने हैं कि बाज दफा तो मैं हैरान हो जाती हूं कि अल्लाह तू कैसे करेगा। जैसे आप कुछ चावलों को साफ करें और उसमें इतने कंकर हों, इतने उसमें कुछ सी की चीजें हों, आप कहते हैं अल्लाह ये कैसे साफ होंगे, फिर भी रोते धोते कर लेंगे। ये तो दुनिया की चीजें हैं, लोगों के तो दिलों में कुछ, बाहर कुछ, किसी की 100 आदतें इतनी अच्छी हैं, कैसे लगता है दुनिया में उससे अच्छा कोई इंसान ही नहीं। लेकिन कोई एक आदत है वो इतनी छोटी है लेकिन वो शरीयत के तकाजों में बहुत ही बड़ी है। सारी दुनिया कहती रहे ये हाजी साहब, ये नमाजी साहब, ये फलां, अल्लाह उसकी उस एक आदत को भी चेक करेगा। तो इसलिए जो अल्लाह के काम है ना उसको छोड़ दें। हमें क्या करना है, एक बात जहन में रखिएगा, एक लफ्ज होता है बैरियर और एक होता है ब्रिज। बैरियर किसको कहते हैं? रुकावट को। जैसे आप जाते हैं तो आपके डेस्क रुकावट बनते हैं ना बाहर जाने में। और ब्रिज क्या होता है? जो दो रुकावटों के बीच में एक ब्रिज, तो आप समझते हैं ना, पुल बनता है। हमें ये जो नाम ले ले के उम्मत को तोड़ा और जोड़ा जा रहा है ना, इनको बैरियर बनाने की बजाय ब्रिज बनाना है। कोशिश करें कि लोग दीन के अंदर रहें, लोग आ जाएं दीन की तरफ। किसी को जन्नत से अगर हमने निकाल भी दिया ना, मतलब अपने किसी फतवे की वजह से, तो हमें तो वही मिलनी है जो हमारी है। ये तो नहीं होगा कि हम किसी की ले के अपनी छोड़ दें या उसकी छोड़ के अपनी ले लें। अल्लाह ताला इंशाल्लाह किसी को भी कयामत के दिन इस तरह नहीं ले लेगा कि अपना नाम क्या रखा। आज दुनिया में उम्मत बहकती रहे, करती रहे, इख्तलाफ जो भी है, कयामत के दिन ना कब्र में ये सवाल होने हैं कि तुम्हारा मसलक क्या था, तुम्हारा इमाम कौन था, तुम किस जमात से जुड़े हुए थे, तुम किसके मेंबर थे, तुम किसको सपोर्ट करते थे। कुछ नहीं, तीन सवाल है, मन रब्बू का, मन रसूलू का और माँ दीनू का। चौथा सवाल होता ना माँ मसलकू का, तेरा मसलक क्या है, माँ जमातू का। कब्र की कोई ऐसी सवाल नहीं है। और हशर के पांच सवाल आप सुन चुके हैं और आगे कहीं ना कहीं सुनेंगे भी। फिर एक सवाल ये नहीं कि बताओ खुदा के बंदो तुम्हारा मसलक क्या था, और आज चैन ही नहीं पड़ता जब तक मसलक ना बता दें। तो जरूरत है इस बात की कि वातसिमु बिहब्लिल्लाहि जमीया, जमीयत को जोड़ो, लोगों को कुरान से जोड़ो। अच्छा, लोग जब इत्तेहाद करते हैं ना तो दूसरों की सोच के मुताबिक इत्तेहाद करते हैं, वो निपते नहीं है। अल्हम्दुलिल्लाह वही गिरोह कामयाब होगा जो लोगों को कुरान और हदीस के साथ लेके आएगा। वरना जब आप इंसानों की लिखी हुई चीज़ों से जोड़ेंगे ना तो फिर इत्तेहाद नहीं हो सकता। वला तफर्रकु, तफर्कों में ना पढ़ो, इख्तलाफों में ना पढ़ो। अल्लाह के नबी ने फरमाया तफर्कों में ना पढ़ो, वरना तुम तफर्कों में पड़ जाओगे, यानी टूट जाएंगे ना। वस्कुरु नेमत अल्लाह अलैकुम इज़ कुंतुम आदान, याद करो वो नेमत जब तुम दुश्मन थे। मुझे तो लगता है ये आयत मदीना वालों के लिए नहीं, आज के दौर के लिए भी है। اور اللہ کرے کہ وہ وقت آئے کہ لوگ قرآن اور سنت سے ایسے جڑ جائیں کہ یہ امت جڑے. اور آپ کو پتہ یہ ہوگا, کب ہوگا؟ آج کے دور میں عموماً, میں خاص بات نہیں, عموماً چار گروہوں میں امت بٹی ہوئی ہے نا, چار آئمہ کرام کا نام لے کر. امام کہتے ہیں فلاں امام فلاں. امت جڑے گی ایک پانچویں امام کے آنے پہ. وہ کون ہے؟ آپ کہیں گے یہ کوئی پانچواں فرقہ بن رہا ہے. حضرت عیسیٰ علیہ السلام کے دور میں. شاباش. حضرت عیسیٰ جب دنیا میں آئیں گے نا, نہ صرف یہ کہ سارے مسلمان قرآن سنت سے جڑ جائیں گے, بلکہ نصارہ بھی ان کی وجہ سے مسلمان ہوں گے اور قرآن اور سنت سے جڑیں گے. پیچھے ہم بات کر چکے نا, یعلمہم الکتاب والحکمہ, میں کتاب اور حکمت ان کو سکھائے گا. یہود یا تو پھر مسلمان ہوں گے یا پھر حضرت عیسیٰ کے ہاتھوں ان کا خاتمہ ہو جائے گا, پھر ساری امت جڑے. اور یہ وقت آنا ہے, اس وقت کی برکتیں جو حدیثوں میں ملتی ہیں, پتہ نہیں ہم دیکھیں گے نہیں دیکھیں گے, لیکن یہ جو ہماری چھوٹی چھوٹی کوششیں ہیں نا قرآن اور سنت کو پھیلانا, ساری باتوں میں سے آپ سوچیں آپ کریں کیا. قرآن پڑھیں, حدیث پڑھیں, دلائل کے ساتھ دیکھیں, اپنے علم کو بڑھائیں, اس کے ساتھ جڑیں گے. یہ مین سورس ہے نا, اسی سے سب کچھ نکلا نا, تو بس اس کو لے لیں. مثلا آپ دیکھیں, آپ دودھ لیتے ہیں, کہاں سے خالص ملنے کا یقین ہے 100%؟ بھینس کے پاس سے, سامنے آنکھوں کے نکلوا لے. اب بھینس تو نہیں دھوکہ دے گی نا, یہ لگ بتا. بعض لوگ اس کو پانی زیادہ پلا کے دودھ پتلا کرا لے, بعض اس کو کوئی انجیکشن لگا دے کہ وہ کر لے, لیکن بہرحال جانور جھوٹ نہیں بولتے. سونا کہاں سے خالص ہے جو پیور گولڈ جہاں سے نکلتا ہے. آپ دودھ وہاں سے لاتے لاتے اپنے گھر میں راستے میں اس میں پانی کو ڈال دے, مٹی پڑ جائے, کنکر گر جائے, پاسبل ہے. اسی طرح یہ اوپر سے جب رسی آئی تھی یہاں تک. چلیں ایک اور بات کر لیں تاکہ اس کے بعد اس موضوع پہ بات نہ ہی کریں. ہاں آپ دیکھیں کہ یہ بالفرض مثال دے رہی ہوں, آف کورس بات سمجھیں. نبی صلی اللہ علیہ وسلم کا دور, اسلام شروع ہوا, اقرا بسم ربی کلازی, یہ ٹیلی فون جو ہے یہ وہ دور ہے, ٹھیک ہے. یہاں سے شریعت آئی نبی صلی اللہ علیہ وسلم کے تک 23 سال, یہاں تک 23 ایئرس پورے ہوتے ہیں بالفرض. آپ کو قرآن پاک کی 114 سورتیں دے دی گئیں, حدیث کے جو باتیں ہیں حدیث, سب دین یہاں تک پورا ہو گیا, ٹھیک ہے. اب یہاں پہ دین ہے, ہم سب مسلمانوں کو یہاں پہ پہنچنا ہے نا. اب یہ دور تھا, اس کے بعد یہ لگا لیں 2 سال ابو بکر صدیق کے, 10 سال لگا لیں عمر فاروق کے, حضرت عثمان کا دور لگا لیں, حضرت علی کا لگا لیں, ابن عباس کا لگا, یعنی ہوتے ہوتے اب یہ وہ دور ہے. بلکہ اب یہاں جائیں, یہاں پہلے امام آتے ہیں. امام ابو حنیفہ رحمۃ اللہ علیہ کب آئے؟ نبی صلی اللہ علیہ وسلم کے بعد. دیکھیے جا کے چاروں آئمہ کرام اور نبی صلی اللہ علیہ وسلم کے بیچ میں اگر اس ڈوری کو دیکھیں نا, ایٹ لیسٹ اتنا فرق ہے. اور یہاں سے لے کے پھر آئمہ کرام, اور یہ سارے قریب قریب کے دور میں آئیے, ادھر ادھر سمجھے 4 نوٹس لگا دیں, اور اس سے لے کے آج یہ نیچے یہاں اینڈ تک یہ ہم سب ہیں. جو لوگ یہاں سے آتے ہیں وہ کہتے ہیں نہیں بس یہ امام ابو حنیفہ کی گرہ ہے, میں اس کو پکڑتا ہوں. کھڑے ہو جائیں, آپ کہاں پہنچے ہیں؟ یہ فاصلہ کہاں گیا؟ آنا تو اوپر ہے نا. جو لوگ اپنے آپ کو کسی ایک امام کے ساتھ جوڑ کے یہیں رک جاتے ہیں نا, تو وہ پھر یہاں تو آئے لیکن یہاں تو نہیں آئے, ٹھیک ہے. پھر ایک اور سوال بہت عموماً لوگ کہتے ہیں کہ یہ لازمی ہے کہ کسی ایک مسلک کو پکڑو. سنا میں یہ جملہ؟ چلیے اسی مثال کو دیکھیں. آپ یہ بتائیں کہ یہ ہے دور محمدی صلی اللہ علیہ وسلم, یہ ہے ائمہ کرام کا دور. آپ کہتے ہیں کہ مسلمان ہونے کی شرط ہے کہ کسی ایک امام کو پکڑو. تو جو لوگ اس پورے عرصہ حیات میں فوت ہو گئے, جب نبی صلی اللہ علیہ وسلم بھی چلے گئے اور کوئی امام بھی نہیں آیا, وہ کس مسلک پہ تھے؟ ابو بکر کس مسلک پہ تھے؟ عمر کس پہ تھے؟ عثمان کس پہ تھے؟ اگر امام پکڑنا لازمی ہے تو یہ جو صدیاں بیچ کی گزر گئیں, یہ تو کسی امام تھے ہی نہیں, آپ کیا کریں گے؟ اور دوسری بات پھر ایک سوچ لیں کہ نبی صلی اللہ علیہ وسلم کے بعد اگر واقعی کسی کا پلو تامنا یا کسی کی بات پکڑنی لازمی ہوتی, تو سب سے پہلے ایک فرقہ بنتا ابو بکری, پھر 2 سال بعد بنتا عمری فرقہ, پھر بنتا عثمانی, پھر بنتا علوی, پھر بنی عباس, اور سب کے معاملے چلتے. کبھی سنا کسی نام کا فرقہ بنا؟ لوگ کہتے ہیں نہیں نہیں وہ تو بڑے اچھے لوگ تھے, بعد میں ضرورت پڑی. جو مرضی تعویل کرے, نہیں ماننا تو نہیں, کوئی نہ مانے, کوئی اس کی مرضی, لیکن جو سیکھ رہے نا, میرا دل ہے کہ ان کا دل کھل جائے. آپ کا شرح صدر, اس کے بعد جس کا جو دل چاہے اپنے آپ کو کہلائے. آپ اپنے آپ کو ایک نام سے جوڑیں, مسلک سے جوڑیں, واٹ سو ایور, اللہ تعالیٰ نے بتا دیا کہ دلوں کو جوڑنے والی چیز جو ہے وہ بحبل اللہ ہے. فالف بین قلوبکم, اس سے جڑے. وہ جڑے ہوئے تھے اپنے قوموں میں, اتنے ان کے نام تھے, کہیں چھوٹے چھوٹے نام, کہیں بڑے نام, اللہ نے سارے کنبے قبیلوں کو ختم کیا. اور اسے ایک اور بھی بات پتہ چلتی ہے کہ جوڑنے کی جو بنیاد ہے نا, نہ تو کسی کا نسب بنے گا نہ وطن بنے گا. یعنی مثلا ہمارے ہاں کچھ نام ہے اتحاد, لسان. لسانی اتحاد کیا ہوتے ہیں؟ زبان کیا بولتے ہو. دیکھیے کہ زبان بولنے کی بنیاد پہ جو لوگ ایک دوسرے کو پکارتے ہیں, کوئی اس کی مثال دیں گے؟ یہ فلاں اردو سپیکنگ ہے, سنا وہ لفظ, فلاں پنجابی ہیں. اچھا وطنیت کے نام کیا ہے؟ یہ پاکستانی مسلم ہے, یہ انڈین مسلم ہے, اور یہ فلاں عرب مسلم ہے. سنتے ہیں؟ یہ ساری دعوتیں غیر اسلامی ہیں. ہم پاکستانی ہیں. بعض لوگ صرف پاکستان کے نام پہ لوگوں کو جمع کرتے ہیں. اللہ کے نبی نے اپنی یعنی پوری زندگی میں ایک بار مہاجروں کو مکی دور میں نہیں رکھا کہ تم مکہ کے ہو تو تم مکی بن گئے ہو اور تم مدنی ہو, بلکہ مہاجر اور انصار کی جو ٹرم تھی نا وہ پریکٹیکل استعمال نہیں ہوتی تھی. آپ ذرا ہجرت مدینہ کو تصور میں لائیں. مکہ میں سے لوگ تقریباً 100, 125, 150 کے قریب تھے, یا اس سے کم و بیش بھی ہو سکتے ہیں. لوگ مکہ سے اٹھ کے مدینہ میں آگئے تھے, اور اس وقت مدینہ میں جو لوگ مسلمان تھے نا ان کی انگلیوں پہ گنتی ہوئی تعداد تھی. سارا مدینہ تھوڑی مسلمان تھا, وہ چند لوگ تھے جنہوں نے مدینہ والوں نے کہا کہ آپ مکہ آ جائیں تاکہ ہم آپ کو سپورٹ کرتے ہیں. کتنا بڑا بوجھ پڑا اس وقت ان کے اوپر, پڑ سکتا تھا نا. انہوں نے کیا کیا؟ چلیں اس طرح بھی نہ سمجھیں, آپ اپنے ملک میں لائیں. آپ میں سے کچھ لوگوں کو یاد ہوگا جب افغانستان میں وار ہوئی تھی, پاکستان میں افغانی لوگ مائگریٹ کر کے آئے تھے. ہلکا ہلکا میرے ذہن میں امیجینیشن میں اتنا لوگ مائنڈ کرتے ہیں یہ افغانی آ گئے, سڑکوں کے کنارے بیچارے, گورنمنٹ اگر ان کے لیے کوئی کیمپس بنا دیتی امدادی. یعنی کتنے لوگ ہیں ہم میں سے جو اپنے گھر کھولیں کہ سبحان اللہ بسم اللہ آؤ تم اپنے ملک سے نکلے ہو, آؤ ہم تمہیں اپنے گھر رکھتے ہیں. آج تک تو سندھی اور مہاجر کا نعرہ جو ہے وہ لگ رہا ہے. جنہوں نے پاکستان بنتے وقت ہجرت کی تھی, کراچی میں آئے یا انڈیا سے ادھر آئے, آج تک آپ ان کو ایکسیپٹ ہی نہیں کر سکے. وہ آج بھی مہاجر ہیں بےچارے. آپ سندھ میں رہتے ہیں آپ سندھی ہیں, آپ پنجاب میں رہتے ہیں پنجابی ہیں, آپ بلوچستان میں رہتے ہیں آپ بلوچی ہیں, اور آپ جہاں بھی رہتے ہیں. آپ بتائیے, ایک تو اتحاد ہوا تھا نا چار اماموں کے نام پہ, پھر آگے اتحاد ایک ہوا لسانی, آپ اردو سپیکنگ آپ انگلش. ہم رشتے نہیں کرتے. نہیں بھائی نہیں, ہم پنجابی ہیں اور ہم سندھیوں میں نہیں کرتے. اتنا دل پھٹ گیا. آپ سوچیں کہ ذرا آپ پاکستان میں رشتہ ایسا آ جائے کہ لڑکا امریکہ میں, اب کیا کریں گے؟ ہے کر دیں گے ہیں, صرف یہ سوچ کے کہ وہ. میں اپنے ہسبینڈ کو کبھی کبھی یہ جوک میں کہتی ہوں کہ آپ میں کوئی بھی خوبی نہ ہوتی تو میری شادی آپ سے پھر بھی ہو جانی تھی, کیونکہ آپ کی یہ خوبی ہے کہ آپ امریکہ میں رہتے ہیں. اچھا اب جو لوگ امریکہ میں رہتے ہیں بالفرض, آپ میں سے کچھ شہروں کے نام آپ کو آتے ہوں گے نا, اگر کبھی آپ نے یہاں تک سنا کہ فلاں واشنگٹن میں رہنے والے جو ہیں وہ رشتہ نہیں کریں گے نیو جرسی میں رہنے والوں سے. یعنی یہ جو ہمارے تضاد ہے نا ملکوں کے ناموں کے ناطے سے, کبھی آپ یہ پوچھیں گے کہ لڑکا امریکہ کے کس شہر میں رہتا ہے؟ آپ کہیں گے وہ امریکہ کے بارڈر پہ بھی بیٹھا ہے, تم بھیج دیں گے, بس ہمیں قبول کر لو. کتنی بیوقوفی. اور اپنے دلوں کو کھول لیں تو ہمارے دلوں میں بھی, ہم کھانے نہیں کھاتے دوسروں کے ہاتھ کے. جب عورتیں بیٹھ کے اپنی کھانوں کی تعریفیں کرتی ہیں ذرا سنا تو کریں باتیں ان کی. ہم پنجابیوں کے کھانے ایسے ہوتے ہیں, ہم دہلی والوں کے کھانے ایسے ہوتے ہیں. اتنی بانٹنے کی وجوہات ہیں کہ جس کی وجہ سے آج دیکھیے کہ امت بٹ گئی. ہم نے وہ محبت ہی نہیں سمجھی, وہ کی نہیں, جس کے نتیجے میں آج امت بٹی. ساری باتیں ختم. نہ لوگوں کو زبان کے نام سے پکاریں, نہ لوگوں کو وطن کے نام سے پکاریں, نہ رنگ سے پکاریں. برا بات لگتی ہے لیکن یقین کریں, لوگ افریقی لوگوں کی, صومالی لوگوں کی جب بات کرتے ہیں نا تو ان کی زبان سے زہر اگل رہا ہوتا ہے. یہ کلے آ گئے, انہوں نے گن ڈال دیا, یہ چوریاں کرتے ہیں. میں نے ایک مسجد میں بیٹھے ہوئے سنا, یعنی ہم کسی مسجد میں تھے, پاکستانی خواتین کا ہی فنکشن تھا, میں بھی اتفاق سے پہنچ گئی وہاں, تو میں نے دیکھا کہ مسجد میں دو تین صومالی سسٹرز بھی پھر رہی تھیں. میرا جن لوگوں کے ساتھ ایکسپیرینس ہے پرسنلی, یقین کریں کہ جو شاید میرے ایکسپیرینس ہوگا یا یہ ہیں ہی ایسے, انتہائی نیک لوگ ہیں یہ لوگ, محبت میں, اخلاص میں, ایون یعنی بہت ساری چیزوں میں. اس وقت بھی یہ لوگ وہاں دینی کاموں میں کام کر رہے ہیں. میرا ایکسپیرینس بہت اچھا ہے. ایک امریکہ میں میری دوست ہیں, میں کبھی ان سے بات کروں تو میں انہیں کہتی ہوں کہ لاٹ آف سمالیز ہیئر. میں جب انہیں دیکھتی ہوں تو مجھے تم یاد آتی ہو نا, میرا بہت دل خوش ہوتا ہے. لیکن ہم پاکستانی لوگ ان کے بارے میں کیا بولتے ہیں؟ मस्जिद में थी मैं, और एक माँ या बेटी, किसी और माँ होगी या कोई भी खातून थी, दूसरों को कह रही थी परस संभाल के रखना, कालियाँ फिर रही हैं। यानी वो लड़कियाँ नमाज पढ़ने आई हुई थी और छोटी छोटी बच्चियाँ ही थी, यानी बीच की उम्र की, तो उनको वो इस तरह की बात उन्होंने की कि ये भी आई हुई हैं, ज़रा अपने आप को रोकना। पता नहीं, अल्लाह बेहतर जाने कि हम कितने तफरुकात को लेंगे। आज से अगर यहाँ उठने से पहले अगर हमें अल्लाह के हर बंदे से सिर्फ एक ही बुनियाद पे मोहब्बत हो कि वो दीन वाला है, अल्हुब्बु फिल्ला वल बुग्ज़ु फिल्ला, बस, और ये फ़र्क हटता है ना, तो फिर आप देखते हैं कि रिश्ते भी हो जाते हैं। मेरी एक बहुत अच्छी स्टूडेंट है, तो उनकी शादी अफ्रीकी कन्वर्ट मुस्लिम से हुई भी है, तो बहुत खुशहाल है और बहुत अच्छी। तो मैंने उसे पूछा कि ये कैसे हो गई, अमूमन हमारे कल्चर में नहीं होती, और वो खुद इतनी खूबसूरत, ऊंची, लंबी, बहुत अच्छी। कहती शुरू से बस मेरे दिल में थी, हालांकि पाकिस्तान में रहती थी, जहां रह के कभी ये ख्याल भी नहीं आता। कहती थी मेरे दिल में आता था कि कोई न्यू मुस्लिम कन्वर्टर मुझे मिले, और फिर जो मिले भी तो वो थे भी ब्लैक, बहुत ब्लैक नहीं, यानी जैसे भी होते हैं। तो कहती कि मैं बहुत खुश हूं उनके साथ। लेकिन आप देखें कि बाकी लोग इसको कितना कबूल करते हैं। आज हमारे ही घर में किसी सोमाली ब्रदर का रिश्ता बच्ची के लिए आ जाए तो कौन देगा, 100 दफा सोचेंगे ना। वैसे सोचना और बात है, नहीं मिल सकते, आदतों का फर्क है, मिजाज नहीं मिलेगा, वो और बात है, लेकिन ये सोच लेना कि हम अच्छे हैं, आला हैं और वो अदना है, हम तो अपनी जात के बाहर ही नहीं जाते। ये जातों की बांट क्या है, ये तफरके नहीं है क्या? दुनिया में दूसरे कोनों पे पहुंच जाते हैं, लेकिन हम कहते हैं कि नहीं, हमें चाहिए अपने खानदान। चलो खानदान भी हो गया, फिर उसके बाद बिरादरी का, और नतीजा क्या हुआ कि हमने बिल्कुल खत्म किया। सवाल पैदा होता है क्यों, ये सारी बुनियादें इत्तेहाद की क्यों अल्लाह नहीं मानता? इसलिए कि किसी के इख्तियार में ही नहीं है। कोई गोरा काला हो सकता है खुद से? अरबी जो है वह अजमी बन सकता है या अजमी अरबी बन सकता है? नहीं बन सकता ना। हिंदी जो है वो अरबी नहीं बोल सकता, अरबी हिंदी नहीं बोल सकता, जो चीज़ इंसानों के बस में नहीं अल्लाह ताला कहते उस पर ना जुड़ो। हाँ, कुरान के साथ जुड़ोगे, सुन्नत के साथ जुड़ोगे, तो ये तुम्हारे इख्तियार में है, और इसी से फिर तुम्हें अल्लाह ताला ने जोड़ा। वकुन तुम अला शफा खुफरत मिनन्नार, तुम आग के घड़े पर थे, दोजख के किनारों पर खड़े थे, आग के किनारे थे। कौन सी आग थी ये? फिरकावारियत की आग थी, तासुबात की आग थी, नाफरमानियों की आग थी। वो अरब बिल्कुल एक वाकई आतिशफिशां बन चुका था, लेकिन फ़न कज़कुम मिन्हा, फिर उसने तुमको उससे बचा लिया। कज़ालिका युबय्यिनुल्लाहु लकुम आयातिही, इसी तरह बयान करता है अल्लाह तुमसे अपनी आयतें, अपनी निशानियां। क्यों? ताकि चूमो, इसके तावीज़ बनाओ, इसकी कस्में खाओ, इन आयतों को लिख लिख के पानी में घोल के पिलाओ दूसरों को। नहीं, लअल्लकुम तहतदून, ताकि हिदायत पाओ, पढ़ो, समझो, आंखें खोलो। अब बताइए, ये सिर्फ एक आयत अगर हिदायत के लिए पढ़ा दी जाए, तो इसको 20 दफा वजीफे के तौर पे पढ़ने से ज्यादा फायदा होगा कि नहीं होगा? आज कितने लोग हैं जो सिर्फ लअल्लकुम तहतदून पे अमल कर रहे हैं? किन लोगों ने इस किताब को किताब हिदायत समझा, और किन्हों ने इसको सिर्फ चूमने चाटने वाली चीज समझा? अल्लाह ताला से तौफीक मांगने की जरूरत है कि अल्लाह ताला हमें इसके साथ जोड़ दे और अपनी रहमत में रखे।